اس کے بعد والی جو آیت ہے اس میں اللہ تعالیٰ من پسند چیز پہ آزمائش آنے کی بات کرتے ہیں. یاد رکھیے کہ عربوں کی گھٹی میں شکار پڑا ہوا تھا. اب جہاں آپ کی کوئی من پسند چیز ہوگی, آپ کا ویک پوائنٹ ہوگا نا, وہیں آزمائش آئے گی. تو اس آیت میں شکار سے منع کیا جا رہا ہے احرام کی حالت میں. یا ایھا الذین آمنوا لا یبلونکم اللہ بشیء من الصید, اے لوگوں جو ایمان لائے ہو, اللہ تمہیں اس شکار کے ذریعے سے سخت آزمائش میں ڈالے گا جو بالکل تمہارے ہاتھ اور نیزوں کی زد میں ہوگا. نوٹ کیجئے میرا کیا ویک پوائنٹ ہے. ہر بندے کا کوئی نہ کوئی ویک پوائنٹ ہوتا ہے, وہیں سے ٹوٹ جاتا ہے. اتنے اللہ سے عہد و پیمان کیے ہوتے ہیں, لیکن کوئی ایک چیز ہے, کوئی ایک گانا ہے جس کو سنے بغیر نہیں رہ سکتے, کوئی ایک چیز ہے جس کو کھائے نہیں رہ سکتے, کوئی ایک لباس ہے جس کو پہننا ہے, کوئی ایک دوست ہے جس کے سامنے آ کر بالکل دین ختم ہوتا ہے, بس اس کو پہچان لے. اللہ کہتا ہے آزمائش ہے تمہاری, گناہ کا موقع ہاتھ میں آ جانا. ہم کہتے ہیں واہ کتنا مزہ ہے, کتنی آسانی سے فلم چل گئی. دعا کیجئے کہ آپ چلانے کی کوشش کرتے رہے, ویڈیو چل ہی نہیں رہی. اللہ آپ کو بچا رہا ہے, مت دیکھو مت سنو. آپ کہتے ہیں میں تو کرینکی ہو رہی ہوں, مجھے تو کریونگ ہو رہی ہے, میں تو اس کے بغیر چل نہیں سکتی. اللہ کہتا ہے صبر کرو, میں تمہارے لیے گناہوں کو مشکل کر دوں, یہ میرا رحم ہے تم پر, یہ دیکھنے کے لیے کہ تم میں سے کون اس سے غائبانہ ڈر. کل جب اللہ تعالیٰ اپنے وجود کے ساتھ میرے سامنے آپ کے سامنے آ جائے گا, پھر تو ہم مانیں گے. آج مان جاؤ. پھر جس نے اس تنبیہ کے بعد اللہ کی مقرر کردہ حدوں سے تجاوز کیا, اس کے لیے دردناک سزا ہے. کیا میں اور آپ اس بات کی دعا کرتے ہیں کہ اللہ ہمیں اپنی حدوں کے پاس نہ جانے دینا. دیکھیے وہ قوم جو گاڑی پارک کرتے ہوئے لائن پہ گاڑی نہیں آنے دیتی, جو دیوار کھڑی کرتے ہوئے اپنے ہمسائے کی طرف سے ایک انچ نہیں لیتی, کیا اس کو اللہ کی حدوں کے قریب آنے کی ضرورت ہے؟ تو اپنے اوپر ایک چھوٹا سا کام لے لیں, میں دین کے کس حد کو ٹچ کر رہی ہوں ابھی, چلے باؤنڈ اس کو کراس تو نہیں کر رہی لیکن ٹچ کر رہی ہوں. تو آئیے دعا کرتے ہیں کہ اللہ ہمیں توفیق دے کہ ہم اس سے تھوڑا سا اندر ہو جائیں. یا ایھا الذین آمنوا لا تقتلوا الصید وانتم حرم, اے لوگوں جو ایمان لائے ہو, احرام کی حالت میں شکار نہ مارو, اور اگر تم میں سے کوئی جان بوجھ کر ایسا کر گزرے تو جو جانور اس نے مارا ہو اسی کے ہم پلہ ایک جانور اسے مویشیوں میں سے نظر دینا ہوگا, جس کا فیصلہ تم میں سے دو عادل آدمی کریں گے. یہ نذرانہ کعبہ پہنچایا جائے گا یا نہیں تو اس گناہ کے کفارے میں چند مسکینوں کو کھانا کھلانا ہوگا, یا اس کے بقدر روزے رکھنے ہوں گے تاکہ وہ اپنے کیے کا مزہ چکھے. پہلے جو ہو چکا سو اسے اللہ نے معاف کر دیا, لیکن اب اگر پھر کسی نے اس حرکت کو دہرایا, فینتقم اللہ منہ, تو اللہ اسے بدلہ لے گا. اللہ سب پر غالب, ہر بدلہ لینے کی طاقت ہے. صرف ایک گناہ, احرام کی حالت میں شکار نہیں کھیلنا. کیا وشرا پیچی, کیا جوا کھیلا, کیا کیا, بکری ذبح کر دی, گائے ذبح کر دی, کا انتقام لوں گا تم سے. یہ ہے اللہ, اتنا غیور ہے. تم میری بات نہیں مانتے, مجھے اس کی کوئی پرواہ نہیں کہ چھوٹی کہ بڑی, بس تم نے میری بات کو نہیں مانا, اللہ انتقام لیتا ہے. تو میں اور آپ اپنی ہر عادت کو کرتے سنتے ہوئے سوچیں کہ میں کہیں اللہ کو انتقام پہ مجبور تو نہیں کر رہی. اللہ مجبور ہوتا نہیں ہے, کیا میری اس بات پہ اللہ تعالیٰ مجھ سے انتقام تو نہیں لے گا؟ احل لکم صید البحر و طعامہ, یہ آیت سی فوڈ کی حلت پہ دلیل ہے. یعنی لوگ کہتے ہیں کہ مچھلی حلال ہے, ذبح کے بغیر کہاں لکھے, تو یہ نمبر نوٹ کر لیجیے, یہاں لکھا ہے. تمہارے لیے سمندر کا شکار اور اس کا کھانا حلال کر دیا گیا, جہاں تم ٹھہرو وہاں بھی اسے کھا سکتے ہو, اور قافلے کے لیے زیادہ راہ بھی بنا سکتے ہو. البتہ خشکی کا شکار جب تک تم حالت احرام کی حالت میں ہو تم پر حرام کیا گیا, پس بچو اس ذات کی نافرمانی سے جس کی پیشی میں تم سب کو گھیر کر حاضر کیا جائے گا. 3 سیکنڈ تک ذرا سوچئے, ہم کھڑے ہیں اور اللہ کی عدالت لگی بھی ہے, اور ایسے ہتھ کڑیاں ڈال کر فرشتے ہم سب کو اس عدالت میں پیش کر رہے ہیں. کتنا کھلا پھرتا ہے آج انسان, کتنا بھاگا دوڑا پھرتا ہے. اللہ کے حکم اس کو سمجھ بھی آ جاتے ہیں, پھر کہتے نہیں ابھی نہیں, ابھی اور موج کر لوں, ابھی اور مستی کر لوں, ابھی اور کر لوں, یہ کر لوں, وہ کر لوں. اللہ تعالیٰ کہتے ہیں نہیں, پلٹ آؤ. اللہ تعالیٰ نے مکان محترم کعبہ کو لوگوں کے لیے اجتماعی زندگی کے قیام کا ذریعہ بنا دیا, اور ماہ حرام اور قربانی کے جانور اور قلادوں کو بھی اس کام میں مددگار بنا دیا, تاکہ تم کو معلوم ہو جائے کہ اللہ آسمان اور زمین کے سب حالات سے باخبر ہے. وَأَنَّ اللَّهَ بِكُلِّ شَيْءٍ عَلِيمٌ, اور یہ بھی جان لو کہ اسے ہر چیز کا علم ہے. اس کو میرے آپ کے حالات کا پتہ ہے, اس کو میری آپ کی مجبوریوں کا پتہ ہے, اس کو میری آپ کی پسند ناپسند کا پتہ ہے. جو جتنی چوٹ کھائے گا نا اللہ کے رستے میں, اللہ اتنا اجر دے گا. دیکھیے اکثر میرا دل کرتا ہے دوسروں کو پتہ لگ جائے, دوسروں کو اس بات کی خبر ہو جائے کہ کس طریقے سے میں اور آپ اپنے آپ کو ان چیزوں پر لے کر چلیں گے, کس طرح سے یہ سب ہوگا. کب؟ جب میرا آپ کا اللہ کے علیم ہونے پر یقین ہوگا. میرے اور آپ کے لیے سب سے بڑی بات یہ ہے کہ ہم اللہ کو ہر وقت اپنے پاس محسوس کریں. کوئی غلطی, کوئی خرابی, کوئی گناہ ایک انسان کر ہی نہیں سکتا. اگر اس کو یقین ہو کہ اس بات کی اللہ کو خبر ہے. دیکھیے پولیس مین کو دیکھ کر کبھی کوئی سیٹ بیلٹ کو کھولتا ہے؟ وہ باندھتا ہے. تو اس وقت مجھے آپ کو اس بات کی ضرورت ہے کہ ہم اپنے رب اور اپنے مالک کی اس ساری قدرت پہ غور کریں جو اس کی عنایتوں میں ہمیں دکھتی ہے. کرو کیا علم ہو, علم حاصل کرو. علم ساری بیماریوں کا علاج ہے. شرط ہے کہ اس کے ساتھ ساتھ عمل شروع ہو جائے. خوب جان لو کہ ان اللہ شدید العقاب, اللہ تعالیٰ سخت سزا دینے والا ہے, وان اللہ غفور الرحیم, اور وہ بخشنے والا اور مہربان ہے. 3 سیکنڈ تک ذرا آیت 98 پہ غور کیجئے گا. میرے دل میں اس آیت کو پڑھ کے لگا ٹھنڈا اور گرم ساتھ رکھ دیا. ایک طرف شدت کیا شدید العقاب اور دوسری طرف غفور الرحیم. اللہ کی ہر خوبی ایکسٹریم پہ ہے. اللہ سبحانہ تعالیٰ جو کام بھی کرتے ہیں نا اعلیٰ درجے کا کرتے ہیں. اس لیے مجھے آپ کو نہ تو اللہ کے غفور و رحیم ہونے کا مان رکھتے ہوئے گناہوں میں شیر ہونا ہے, اور نہ اس کے عذاب دینے والا سمجھتے ہوئے نیکیوں سے رک جانا ہے. بیلنس رکھیے اپنے اندر. مال الرسول الا البلاغ, اور رسول کے ذمہ تو پیغام پہنچا دینے کی ذمہ داری ہے. آگے تمہارے کھلے اور چھپے سب حالات کا اللہ جاننے والا ہے. اے پیغمبر ان سے کہہ دو. اب پھر دوبارہ دیکھیے حلال حرام کی طرف توجہ دلائی جا رہی ہے. لا یستوی الخبیث والطیب, اے پیغمبر ان سے کہہ دو پاک اور ناپاک بہرحال یکساں نہیں ہے. خواہ ناپاک کی بختات تمہیں کتنا ہی فریفتہ کرنے والی کیوں نہ ہو, یعنی تمہیں کتنا اچھا لگ رہا ہے ناپاک کمائی ہے بہت آ رہی ہے, حرام کمائی ہے بہت زیادہ آ رہی ہے, کیا تم اس کو پسند کرو گے؟ نہیں. پس ہے لوگو جو عقل رکھتے ہو اللہ کی نافرمانی سے بچتے رہو, امید ہے کہ تمہیں فلاح نصیب ہوگی. یا زندگی کا ایک اصول دیا گیا, پاک اور ناپاک برابر نہیں, خبیث اور طیب برابر نہیں. آپ دیکھیے کہ زنا اور نکاح برابر نہیں ہو سکتے. آج دنیا میں حرام چیزوں کو خوبصورت نام دیے گئے. اللہ تعالیٰ یہاں آپ کو مجھے کیا بتاتا ہے کہ زنا کو تم لیونگ ٹوگیدر کہہ دو پھر بھی وہ پاک نہیں ہوگا. تم ایسے تعلق سے پیدا ہونے والے ناجائز بچے کو لو چائلڈ کیوں نہ کہہ دو, وہ پھر بھی پاک نہیں ہوگا. آج خوبصورت بوتلوں میں شراب بیچی جا رہی ہے. آج آپ دیکھیے کہ زمزم, جس کے بارے میں اللہ تعالیٰ نے کتنا خوبصورت ذکر کیا, اس کے بارے میں کتنے لوگ جانتے ہیں؟ گندی اور خراب چیزوں کو کتنے خوبصورت ایڈورٹائزمنٹ سے بیچا جاتا ہے. تو آپ کے میرے لیے اس میں ایک بات ہے, کوئی یہ کبھی نہیں کہے گا کہ 1 کلو کی بجائے مجھے 3 کلو دودھ دے دو. کرو کیا کہ 1 کلو میں 2 کلو پانی ڈال دو. فرمایا کہ تم ناپاک میں نہ جاؤ. بعض لوگ کہتے ہیں کیا کرے حلال میں پوری نہیں آتی, کیا کرے میاں کی تنخواہ میں گزارا نہیں ہوتا, کیا کرے اگر صرف سبزی فروٹ بیچا تو پھر اس سے خرچہ نہیں پورا ہوگا دکان کا, نہیں پھر کچھ تو رکھنا پڑتا ہے, پھر لوٹو تو ہوگی, پھر اس میں سگریٹ تو ہوں گے, پھر اس میں شراب تو ہوگی. ایک گلاس پانی میں سے آپ 10 گلاس پانی بنانے کے شوق میں اس میں گندا پانی ڈال دیں. زمزم ہے آپ کے گلاس میں, 3 قطرے اس میں کوئی کیچڑ کے ڈال دے پئیں گے؟ اللہ سے یہ دعا کریں کہ اللہ تھوڑے میں برکت دے دے. اور یہاں دیکھیے عقل مند کہا گیا ان کو جو حلال اور حرام کے معاملے میں اپنے آپ کو دیکھتے ہیں. یا ایھا الذین آمنوا لا تسألوا عن اشیاء ان تبدی لکم تسؤکم, اے لوگو جو ایمان لائق ہو ایسی باتیں نہ پوچھا کرو جو تم پر ظاہر کر دی جائیں تو تم کو ناگوار ہوں, بہت سوال نہ کیا کرو. یہاں بھی ایک بہت خوبصورت اصول ہے زندگی کا. اللہ تعالیٰ کہہ رہے ہیں کہ دیکھو لیکن اگر تم انہیں ایسے وقت پر پوچھو کہ جب کہ قرآن نازل ہو رہا ہو تو وہ تم پر کھول دی جائیں گی, یعنی قرآن پڑھتے رہو تمہارے سارے سوالوں کا جواب خود بخود آگے تمہیں ملتا جائے گا. اب تک جو کچھ تم نے کیا اسے اللہ نے معاف کر دیا جو درگزر کرنے والا اور بردبار ہے. تم سے پہلے ایک گروہ نے اسی قسم کے سوالات پوچھے تھے, پھر وہ انہی باتوں کی وجہ سے کفر میں مبتلا ہو گئے. دیکھیے کوشچننگ مائنڈ نہیں ہونا چاہیے. یہاں ایک بڑا خوبصورت ادب دکھایا گیا کہ سوال پوچھنے سے زیادہ علم حاصل کرنے کا شوق رکھو. ایک استاد ہے, آپ کو 1 گھنٹے کا لیکچر دیتا ہے نماز کے موضوع پہ, آپ نے ایک بھرپور نالج لے لیا, پھر اس میں کوئی چھوٹی موٹی باتیں سمجھ نہیں آئی, وہ کہتا ہے کوئی سوال ہو تو پوچھ لیجئے. یہ ہے بیسٹ طریقہ سوال کا جواب لینے اور دینے کا. اور اگر آپ کہتے ہیں نہیں 1 گھنٹے کا لیکچر ہمیں نہیں چاہیے, بس ہمیں ایک کوشچن آنسر سیشن دے دیجئے, اور رات چلتوں سے سوال پوچھنا, کھڑے کھڑے سوال پوچھنا, یہ بالکل ایسے ہی ہے کہ آپ کسی ڈاکٹر کے پاس جائیں اور کہیں ڈاکٹر صاحب صرف 5 منٹ میں مجھے میڈیسن تو سکھا دیں. سکھا سکتا ہے؟ نہیں سکھا سکتا. تو یاد رکھیے علم کے لیے وقت لگائیے, ہر سوال کا جواب آپ کو اس کتاب سے ملے گا. بعض سوال صرف ذہنی چسکا ہوتا ہے, زبان کا چسکا ہے, بعض صرف کہتے ہیں وانڈر بلائنڈلی, سوچ گئی فوراً سوال پوچھ لیا, آپ کے ذہن میں بیٹھے بیٹھے آیا اچھا وہ براق حلال ہے کہ حرام, بھئی وہ کون سا براق, وہ جس پہ نبی صلی اللہ علیہ وسلم نے معراج میں سفر کیا تھا. भाई मेरी बहन, आपको इधर क्या जरूरत पड़ गई इस बुराक की, क्या आपने रात को पकाना है? आपको पता है जिस दौर में मुसलमानों पे हलाकू खान ने हमला किया था ना, हिस्ट्री पढ़ के देखिए, उस वक्त के उलमा की बहसों का मौजू ये था, क्या बुराक हलाल है कि हराम, क्या इतनी उंगलियों से खाना जायज़ है कि इतनियों से। आज भी यही हो रहा है, दीन के नाम पे इतनी फिकी बहसों में पड़ गए, छोटी बड़ी बातों में जिसका कुछ मामला ही नहीं, और उन चीज़ों को छोड़ दिया जो हराम की तरह दिन रात लोग उस दुनिया में इंडल जाएं। तो बहुत सवाल करने से बचना चाहिए, जब सवाल इल्म ले लोगे अल्लाह ताला तुम्हारे लिए आसान करेगा। इसके बाद मक्का वालों की कुछ चीज़ें आइए ज़रा देखिए, इसको बिल्कुल ऐसे ही समझिए जैसे आज हमारे माशरे में कुछ रस्म व रिवाज है ना, खाने पीने के कुंडे हैं, इसी तरह से हम 11वीं शरीफ का नाम लेते हैं, फिर इसी तरह से हम माइयाँ और रस्मों की है, कुलों की रस्म है, तीजे का खाना, 40वें का खाना, खाने हैं ना। तो ये अब ज़रा अरबों के खाने देखिए कि उनकी क्या रस्में थी, और यहाँ से एक बड़ा खूबसूरत असूल मुझे आपको मिलेगा। मा जअलल्लाहु मिन बहीरतिन वला साइबतिन वला वसीलतिन वला हाम, अल्लाह ने ना कोई बहीरा मुकर्रर की, ना साइबा, ना वसीला, ना हाम। ये कुछ जानवर थे जिनके बारे में वो खुद ही सोच लेते थे। बस आप देखिए कि जैसे हाम उस ऊँट को कहते थे कि जिसके नुतफे से 10 बच्चे पैदा हो गए, कहते थे ये बुज़ुर्ग हो गया है, ये पहुँचा हुआ है, ये बड़ा अल्लाह वाला ऊँट बन गया। अच्छा जी, फिर क्या हुआ, बहीरा है तो साहिबा, ये सांडनी है, इस पे इसका गोश्त नहीं खाएंगे, इसका दूध नहीं पियेंगे, रहा जाती बातें। और करते क्या थे, कैसे जानवरों को जाके अपने बुतों के थानों पे छोड़ आते थे। जैसे आज भी आपने अंदरूने सिंध में या पंजाब के गांवों में देखा होगा कि बस बुज़ुर्गों की कब्रों पे जानवर लोग छोड़ आते हैं। अच्छा जी, बकरा जाकर वहाँ ज़िबा करेंगे, अब्दुल्ला शाह गाजी के मज़ार पे जाके कुर्बानियाँ दो, ये बिल्कुल ऐसी चीज़ें थी। तो जब उनसे कहा जाता था ये क्यों नहीं तुम खाते, कहते थे तोबा तोबा, हम नहीं खाएंगे, इस पर सवारी नहीं करेंगे। क्यों, किसने तुम्हें हराम का, ये नहीं पता। अल्लाह ताला फरमाते हैं وَلَكِنَّ الَّذِينَ كَفَرُوا يَفْتَرُونَ عَلَى اللَّهِ الْكَذِبَ, ये काफिर लोग अल्लाह पर झूठी तोहमत लगाते हैं, और इनमें से अक्सर बेअक़ल हैं, कैसी वहमी बातों को मान रहे हैं। और जब इनसे कहा जाता है कि आओ इस कानून की तरफ जो अल्लाह ने नाजिल किया, और आओ पैगंबर की तरफ, तो वो जवाब देते हैं कि हमारे लिए तो बस वही तरीका काफ़ी है जिस पर हमने अपने बाप दादा को पाया, क्या ये बाप दादा ही की तकलीद किए जाएंगे, ख्वाह वो कुछ ना जानते हों और सही रास्ते की इनको कोई ख़बर ही ना हो। देखिए यह बहुत खूबसूरत असूल दिया गया मुझे आपको कि बाप दादा की तकलीद करें लेकिन अक्ल इस्तेमाल करें। दो शर्तें रखिए किसी भी बड़ी बात को समझने में। अब आप इसको जब तक मैं चंद नाम ना लूँगी आपको समझ भी नहीं आएगी। बस आप देखिए, एक सिस्टर थी तो कहने लगी कि मैं रजब में कूंडे भरती हूँ। मैंने कहा वो क्या होता है, तो मुझे बताने लग गई कि कूंडे वो मिट्टी की कोई डिशें होती हैं, फिर उसमें खीर पकाते हैं, कुछ पकाते हैं, फिर हम 10 बीबियों को बुलाते हैं, उनकी कहानी पढ़ते हैं। मैंने कहा वो क्या होती है, कहती फिर 10 बीबियाँ होती हैं, वो कौन सी हैं, वो जी बीबी फातिमा और खतीजा और इस तरह, फिर उनकी कहानियाँ होती हैं। मैंने कहा अच्छा आप और क्या करते हैं, तो बताने लगी फिर इसमें कोई पीरियड्स वाली औरत नहीं आ सकती, इसमें मर्द कोई नहीं आ सकता। फिर वाक्या सुनाया उन्होंने कि एक दफ़ा ऐसा हुआ कि 10 सहेलियों को बताया बुलाए, उनमें से एक अपने बच्चे को ले आई बेचारी, अब गोद का बच्चा तो था लेकिन था लड़का, तो वो उन्होंने शोर मचा दिया जो वहाँ बड़ी बूढ़ियाँ बैठी थी, तोबा तोबा इस महफिल में मर्द आ गए, इसको निकालो। किसने कहा यफ्तरूना अलल्लाह अल-कज़िब, हर दौर के ये नॉर्म्स, ये बेकारियात भी किसने कहा, कैसे किया। फिर उसके बाद क्या होता है जी, उसको रात छांव में रखते हैं, उसको धूप नहीं लगती, ये है वो है। तो ऐसी तमाम चीज़ें हर सोसाइटी में जो होती हैं, इसके बारे में देखिए कि अल्लाह ने हुक्म दिया, क्या अल्लाह के नबी ने ये किया, नहीं मेरी तो सास नाराज़ हो जाएंगी, वो तो ये कह देंगी कैसी बहू आ गई, अब ये 11वीं का ख़त्म नहीं दिलाती। मैंने कहा ये 11वीं क्या होती है, कहती 11 तारीख को चांद की खीर पका के बांटते हैं। मैंने कहा वो क्यों, कहते वो इसलिए होता है कि उस दिन अगर उस दिन दूध की खीर ना बना के बांटी जाए तो हमारी भैंसें मर जाएंगी। भाई किसने कहा 11वीं किधर है, 12 को क्यों नहीं, 13 को क्यों नहीं, 14, आप 14 को कर दें कोई बात नहीं, सदका ही है ना, अच्छी बात है। तो आप 12 को नहीं 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 11वीं को करना है, तो दिखाइए किधर है। यफ्तरूना अलल्लाहि अल-कज़िब, हर सोसाइटी में ऐसी बेकारियात चली रहती हैं। तो अल्लाह ताला कहते हैं आंखें बंद करके ना देखो, इनके पीछे ना फिरो, बल्कि क्या करो कि इनको सोचो। आज जब हम किसी को कहते हैं ना ये ना करो, लोग कहते हैं क्या हर्ज है, किसका इससे किसी का दिल टूटा, चलो गरीबों को खाना ही मिल जाता है। तो सवाल पैदा होता है कि क्या हर्ज है, क्या हर्ज है, नहीं है बहुत बड़ा हर्ज है। हर्ज यह कि अल्लाह ने नहीं कहा। बस आप देखिए कि अगर फरिश्ते खुद ब खुद आदम अलैहिस्सलाम को सजदा कर लेते क्या हर्ज था, शिर्क हो जाता, क्योंकि अल्लाह ने हुक्म नहीं दिया। आप काबा की तरफ मुँह करके नमाज़ पढ़ते हैं ना, आप जाइए ज़रा आज आप काबा की तरफ छोड़िए, मस्जिद नबवी के अंदर जाके रोज़े की तरफ मुँह करके नमाज़ पढ़ें, आपको पता है कि रोज़ा इधर है और किबला इधर है। आप और मैं जब मस्जिद नबवी में नमाज़ पढ़ते हैं हम यूँ पढ़ते हैं, अगर आप और मैं जाके उधर की बजाय यूँ करके नमाज़ पढ़ें क्या हर हजा, अल्लाह के नबी की कब्र है, शिरक हो जाएगा। आप खाना काबा के गिर्द 7 चक्कर लगाते हैं, कल जाके मस्जिद नबवी के गिर्द भी तवाफ़ शुरू कर दीजिए, क्या हर हजा, किसका दिल टूटा। ये है असल में सोच जो आज तोड़ने की ज़रूरत है। और आज हमारी वो सोसाइटी जो कम इल्म, दुनिया का भी इल्म ना लिया, दीन का भी वही मिला जो बेचारे मौलवियों ने दिया, उसको सोचिए बैठ के, कोई हर्ज नहीं, बहुत बड़ा हर्ज है इसलिए कि अल्लाह ने आपको दिया। और यकीन करें आज के दौर में मेरा आपका जिहाद तो यही है, इस माशरे से ये सोच ख़त्म कर दीजिए कि आपने मैंने अपने आप को किस तरह से इन चीज़ों से बचाना है। आगे बड़ा खूबसूरत हुक्म है, या अय्युल्लज़ीना मनु अलैकुम अन्फुसकुम, ए लोगों जो ईमान लाए हो अपनी फ़िक्र करो, किसी दूसरे की गुमराही से तुम्हारा कुछ नहीं बिगड़ता अगर तुम खुद राह रास्त पर हो। हाईलाइट कीजिए, इसमें मेरी उन तमाम बहनों को जवाब है अल्लाह की तरफ से जो ख़ुद को मजबूर समझते हुए गुनाह करवा लेती हैं। क्या करें, शौहर की मजबूरी, ससुराल, बच्चे, ख़ानदान, भाई बहन। और अक्सर लोग कहते हैं, नहीं मैं क्या करूँ ना, मेरे शौहर मुझे इजाज़त नहीं देते, और मैं क्या करूँ ना, मेरे बच्चे मुझे इजाज़त नहीं देते कुरान पढ़ने की, मेरा पोस्टमैन नहीं पसंद करता मैं कुरान पढ़ूँ। ये हाल है, दूसरों के नाम लेकर जो खुद को मजबूर करते हैं, अल्लाह ताला कहते हैं ला यदुर्रुक मन दल्ला इज़्ज़ता दे। तो मैं कह सकती हूँ कि मुझे इस आयत के साथ अपना बचपन याद आ जाता है, इतनी पुरानी याद है मेरी इस आयत से। इस आयत ने मुझे फोकस्ड होना सिखाया था। सारी दुनिया भी अगर मुझे गलत काम की दावत देगी लेकिन मेरे काम नहीं आएंगे, क्योंकि अलैकुम अन्फुसकुम, तुम अपनी तो फिक्र करो। जब दुनिया से जाते हो उस वक्त बच्चे तुम्हारे इस रास्ते की रुकावट बनेंगे, जब तुम्हें दुनिया में से अल्लाह ताला ने अपने पास बुलाना है उस वक्त तुम्हें कौन जवाब देगा। तो लिहाजा याद रखिए, जो लोग दूसरों की खुशी के लिए अल्लाह को नाराज़ करते हैं ना, वो असल में यही बात करते हैं। करना क्या है, दूसरों की इज्जत करें, रिस्पेक्ट करें, मगर उनको होली ना समझें। आज हम जब रिस्पेक्टनेस और होलीनेस का फ़र्क नहीं समझ पाते ना, तो यही करते हैं, हमने माँ बाप की ख़ताओं को भी इनटेक की तरह अपने साथ ले लिया। हम कहते हैं कोई नहीं, हमारे माओ ने गलतियाँ की, हम भी करेंगे, वो भी ये करती थी, सास सुहागनों की कहानियाँ पढ़ती थी, हम भी पढ़ेंगे। तो अपनी अक़ल इस्तेमाल करो, क्योंकि इलल्लाह ही मर्जीउकुम जमीया, तुम सबको अल्लाह की तरफ आना है। सोचिए ज़रा वो दिन जिस दिन मैं अल्लाह के पास जा रही होंगी, हम अपनी रुखसती का वो दिन सोचें जिस दिन हम रुखसत होंगे, चार लोगों के कंधे पे होंगे और लोग हमें कब्रिस्तान में छोड़ आएंगे, और यहाँ का तो कब्रिस्तान भी यहाँ से देख सकते हैं आप और मैं। शायद अल्लाह ने हमें ये रास्ता इसीलिए दिया, आते जाते देखो कोई दिन नहीं है जो ये कब्रिस्तान मेरी तवज्जो ना ले। और जाकर भी बात बड़ी नहीं थी, लेकिन उससे भी ख़तरनाक बात क्या है, जब वहाँ जाकर पता लगेगी कि फ़युनब्बियुकुम बिमा कुंतुम तअमलून, वहाँ जाके तुम्हें पता चलेगा तुम क्या कमाइयाँ करके आए हो, क्या खोया, क्या पाया, क्या लिया, क्या दिया, पिछले साल क्या करते थे, इस साल क्या किया, 2 साल पहले क्या करते थे, अब क्या किया, 5 साल पहले ज़िंदगी की दौड़ क्या थी, आज क्या हो गई, पिछले 10 साल पहले कहाँ खड़े थे, आज किधर हो। कोई बंदा ना सोए रात को बिस्तर पे जब तक के अपना मुहासबा ना कर ले कि मेरा कल आज से बेहतर है कि ख़राब है, मेरा ये साल पिछले साल से बेहतर है कि ख़राब है, पिछले रमज़ान में कहाँ थी आज किधर हूँ, पिछली ज़िंदगी में किधर थी आज किधर हूँ। ये मेरे आपके सोचने का काम है, वरना दूसरे तुम्हें कभी जीने नहीं देंगे। इसके बाद एक तवील आयत है जिससे आपको मुझे ये पता चलता है कि अल्लाह सुबहाना ताला किस तरीके से हमें गाइड करते हैं, और वाकई अल कुरान हयाती की ये आयत है इस बारे की कि अल्लाह हमें मरते मरते भी रखनुमाई से महरूम नहीं करता। कि कैसे एक शख्स सफ़र में हो, आप में से कोई अमेरिका घूमने जाए बच्चों के साथ, और वहाँ आप किसी को नहीं जानते, बिल्कुल ना कोई क्रेडिट कार्ड, ना फ़ोन नंबर, कुछ भी नहीं, अनहोनी जगह, और वहाँ एकदम सफ़र में है जहाँ कोई आपको नहीं जानता, और आपके ऊपर मौत के असरात शुरू हो जाएं, तो क्या करें, ये उसकी हैसियत है। मुझे बताइए कभी हमने इस मसले को सोचा भी कि एक दियारे गैर में बंदा मर रहा है जहाँ नॉन मुस्लिम है, मुस्लिम भी कोई नहीं, अब आपका सूट कैस है, बैग है, कुछ है, किसको दूँ, क्या करूँ। ये आयत इंजॉय कीजिएगा, या अय्युल्लज़ीना आमनू शहादतु बैनिकुम, ए लोगो जो ईमान लाए हो, जब तुम में से किसी की मौत का वक्त आ जाए और वो वसीयत कर रहा हो, तो इसके लिए शहादत का निसाब ये है कि तुम्हारी जमात में से 2 साहिब-ए-अदल आदमी गवाह बनाए, और अगर तुम सफ़र की हालत में हो और वहाँ तुम्हें मौत की मुसीबत पेश आ जाए, और गैर मुस्लिमों में से ही 2 गवाह ले लिए जाएँ, फिर अगर कोई शक पड़ जाए तो नमाज के बाद दोनों गवाहों को मस्जिद में रोक लिया जाए, वो अल्लाह की कसम खाकर कहें हम किसी ज़ाती फ़ायदे के बस शहादत बेचने वाले नहीं, और ख्वाह हमारा कोई रिश्तेदार ही क्यों ना हो, हम इसकी रियायत करने वाले नहीं, और न खुदा वास्ते की गवाही को हम छुपाने वाले हैं, अगर हमने ऐसा किया तो गुनाहगारों में शुमार होंगे, लेकिन अगर पता चल जाए कि इन दोनों ने अपने आप को गुनाह में मुबतला किया, तो फिर इनकी जगह 2 और शख्स जो इनकी बनिस्बत शहादत देने के ज़्यादा अहलतर हों, इन लोगों में से खड़े हों जिनकी हक तलफी हुई है, और वो अल्लाह की कसम खाकर कहें हमारी शहादत इनकी शहादत से ज़्यादा सच्ची है, और हमने अपनी गवाही में कोई ज़्यादती नहीं की, अगर हम ऐसा करें तो ज़ालिमों में से होंगे। इस तरीके से ज़्यादा तवक्को की जाती है کہ لوگ ٹھیک ٹھیک شہادت دیں گے یا کم از کم اس بات کا ہی خوف کریں گے کہ ان کی قسموں کے بعد دوسری قسموں سے کہیں ان کی تردید نہ ہو جائے. اللہ سے ڈرو اور سنو, اللہ نافرمانی کرنے والوں کو اپنی رہنمائی سے محروم کر دیتا ہے. یہ آخری حصہ آپ کے میرے لیے, اس کو ہائی لائٹ کر لیں. کس سے ہدایت کی دولت چھنتی ہے؟ آپ کو بتایا, ایک سال کے دورہ قرآن میں اس پارے کو میں نے ہدایت کے موضوع سے جوڑا تھا. آج بھی تیاری کرتے ہوئے بار بار میری توجہ نقطوں پہ جا رہی تھی اور میں توجہ ہٹا رہی تھی, میں نے نہیں یہ موضوع اس دفعہ چھیڑنا. پورا پارا ہدایتوں سے بھرا ہوا ہے. کس کو ہدایت ملتی ہے, کس کو نہیں ملتی, ہو از گائیڈیڈ, ہو از ناٹ گائیڈیڈ. تو اللہ نے یہاں آپ کو مجھے بتا دیا, نافرمانوں کو ہدایت نہیں ملتی. ساری دنیا آپ کے لیے دعا کرے گی نا, اللہ اس کو ہدایت دے دے, نہیں ملے گی اگر آپ کسی فسق کا شکار ہو گئے. اگر آپ نے اللہ کے حکم کو کسی کو مان کے چھوڑا ہے, آپ کو ہدایت نہیں ملے گی جب تک آپ سچی توبہ نہیں کریں گے. آپ نے کسی نیکی کو اپنا کر چھوڑ دیا, آپ نے چھوڑ دیا, اب آپ کا رب کا معاملہ ہے. میری دعائیں آپ کو فائدہ نہیں دیں گی. جائیے رب سے, تعلق جوڑیے, توڑیے, چھوڑے ہوئے کام کو واپس لیں, پھر اللہ ہدایت دے گا. اتنا بڑا اصول ہے. ماں راتوں کو تہجدوں میں روتی ہے بچے کی ہدایت کے لیے, نہیں ملے گی اس بچے کو ہدایت جب تک فسق نہیں چھوڑے گا. ہدایت اندر سے اٹھتی ہے, یہ کوئی باہر کا سودا نہیں ہے. یہ اوپر سے لیپا پوتری کرنے والا مرہم نہیں ہے. یہ دوا کھانی پڑتی ہے تاکہ اندر سے بیماری دور ہو. تو یاد رکھیے, جب تک آپ کے میرے دل کے اندر ہدایت کی طلب نہیں ہوگی, یہاں بیٹھ کے بھی کچھ نہیں ملے گا. ہم صرف گن رہے ہیں کتنی آیتیں ہو گئیں, کتنی رہ گئیں, کتنا وقت ہو گیا, کتنا آ گیا. اور ہدایت کے راستے کی رکاوٹیں ہیں, بہت سوال کرنا, بہت مطالبے کرنا, حجتیں کرنا, باپ دادا کی اندھی تقلید کرنا. اور اللہ تعالیٰ یہاں سزا دکھا رہا ہے, نہیں مانتے میں تمہاری زندگی سے ہدایت کو لے جاؤں گا. بد نصیب ہے وہ شخص جس کے دل سے ہدایت کی طلب چلی جائے. واللہ بد نصیب ہے وہ شخص جس کے نصیب سے قرآن کی طلب نکل جائے. بد نصیب ہے جس کو نمازوں کا شوق نہ رہے. ایسے بہت سارے بد نصیب دنیا میں پھر رہے ہیں. اللہ تعالیٰ مجھے آپ کو ایسے لوگوں سے ہونے سے بچائے, اور ہم دوسروں کی ہدایت کا ذریعہ بنیں. مت کسی کو ایسی چھوڑ دیں, اس نے نہیں ماننا, وہ نہیں ہدایت پہ آئے گا, وہ تو ہے ہی ایسی, اس کو تو شوق ہی نہیں ہے, وہ تو فلاں نہیں. خدا کے لیے جا کر لوگوں سے فسق چھڑائیں تاکہ ان کے اندر کچھ جگہ بنے اور پھر وہ اس کتاب کی جگہ پا سکے. کیا مجبوریاں ہیں ہماری, کبھی آپ نے سوچا؟ کیا کام دھندوں میں ہم لگے ہوئے ہیں, کیا ہم بڑے کام کر رہے ہیں؟ کون سا ہم دنیا میں بڑا کارنامہ کرنے والے ہیں جس کے لیے ہمیں وقت ہی نہیں ملتا اس کتاب کی طرف آنے کا؟ ذالک الکتاب لا ریب فیہ ہدی للمتقین. تو دعا کیجئے کہ اللہ تعالیٰ ہمیں, ہمارے دل ہدایت کے لیے کھول دے. بچہ منہ نہیں کھولے گا نا تو ماں اس کو سونے کا لقمہ بھی نہیں دے سکتی. ڈاکٹر دوا نہیں پلا سکتا اگر مریض منہ نہ کھولے. ہدایت کی طلب آپ کے اندر سے جاگے گی, پھر دوسروں کو آپ کہ دوسروں کی دعائیں آپ کو لگیں گی. اور اگر نہیں ہے تو اب اللہ آپ کو مجھے میدان حشر میں لے جا رہا ہے. یہاں سے آپ کو سورت کا آخری حصہ شروع ہو رہا ہے. تصور میں لائیے ذرا, کیونکہ قیامت کا دن کھیل نہیں ہے. مالک یوم الدین نے سورت فاتحہ میں بتا دیا تھا کہ یاد رکھو تمہاری زندگی میں ایک ایسا دن آنے والا ہے جس کو تم جھٹلا نہیں سکتے. اس دن کی وحشت نفسی. آپ نے فرمایا انبیاء کرام بھی پریشان ہوں گے, کوئی بول نہیں رہا, کوئی کسی کی کوئی بات نہیں, کوئی ضرورت نہیں ہے کہ کوئی کسی کا نام لے کے پیچھے ہو جائے, کوئی یہ نہ کہہ دے وہ نہ کہہ دے. اور اس وقت اللہ اب نبیوں کا حساب لے رہا ہے. یعنی اب یہ جو آگے آیتیں آ رہی ہیں نا, یہ انبیاء کے حساب سے متعلق ہیں. میں نے کتاب پڑھائی تھی الحمدللہ اٹلانٹا میں قیامت کا بیان, تو اس میں ایک پورا ٹاپک انبیاء کی, کیسے قیامت آئے گی یا ان کے ساتھ اس دن کیا ہوگا. تو ان آیتوں کو پڑھتے ہوئے وہی باتیں اس وقت بھی یاد آ رہی ہیں کہ جو اتنی پیاری ہستیاں تھیں, جو اتنا کچھ کر کرا کے چلی گئیں, جنہوں نے اللہ کو راضی کرنے میں کوئی کسر نہ چھوڑی, آپ میں بتائیے ذرا ان کو اس وقت کیا حالات ہوں گے. اور اس سے آپ سنتے وقت اپنا اور میرا سوچیں ہمارے ساتھ اس دن کیا ہوگا. یوم یجمع اللہ الرسل, جس روز اللہ سب رسولوں کو جمع کر کے پوچھے گا کہ تمہیں کیا جواب دیا گیا, یعنی واٹ واز دا ریسپانس آف یور نیشن, تمہاری قوم نے کیا جواب دیا. تو وہ عرض کریں گے ہمیں کچھ علم ہی نہیں, اتنی گھبراہٹ ہے, بھول جائیں گے اور اتنے خوف زدہ ہیں کہ بات ہی نہیں یاد رہے گی, اور اپنی قوموں کے کرتوتوں پہ اتنے شرمسار ہیں, ایک دم منہ سے نکلے گا اللہ ہمیں نہیں پتا. کیونکہ آپ دیکھیں نا, ایک دم پولیس مین کچھ پوچھے نا کاغذ کدھر ہے, تو لگتا ہے پتہ نہیں کدھر ہے, پتہ نہیں ساتھ رکھے بھی تھے کہ نہیں. خوف کی شدت ہے. ساتھ ہی نبی کہہ دیں گے آپ ہی تمام پوشیدہ حقیقتوں کو جاننے والے ہیں. پھر تصور کرو اس موقع کا جب اللہ فرمائے گا, یہ ہے وہ آیتیں جس کی وجہ سے سورت کا نام سورت المائدہ. بنی اسرائیل کے آخری نبی عیسیٰ علیہ السلام, جس کو آج قوم نے خدا کا بیٹا اور خدا بنا دیا, ذرا دیکھیے ان کا قیامت کے دن کیا حال ہوگا. جب اللہ فرمائے گئے مریم کے بیٹے عیسیٰ, یہ کیوں نہیں کہہ دیا وہ میرے بیٹے, माई सन, सन गॉड और मदर ट्रिनिटी, ये कहानियाँ सुनते होंगे आप। अल्लाह क्या कह रहे हैं, मरियम के बेटे सबको पता लग जाए क़यामत के दिन खड़े हुए लोगों को कि ईसा मेरा बेटा नहीं था, मरियम का बेटा था। याद करो मेरी इस नेमत को जो मैंने आपको दी और आपकी माँ को अता की। मैंने रूहे पाक से आपकी मदद की, तू गहवारे में भी लोगों से बात करता था और बड़ी उम्र को पहुँच कर भी। मैंने तुझको किताब और हिकमत और तौरात और इंजील की तालीम दी। तू मेरे हुक्म से मट्टी का पुतला परिंदे की शक्ल का बनाता था और इसमें फूकता था और मेरे इस हुक्म से परिंदा बन जाता था। तू मादरजाद अंधे और कोड़ी को मेरे हुक्म से अच्छा करता था। तू मुर्दों को मेरे हुक्म से निकालता था। फिर जब तू बनी इसराइल के पास खुली निशानियां लेकर पहुंचा और जो लोग इनमें से मुनकरे हक थे उन्होंने कहा, ये निशानियां जादूगरी के सिवा और कुछ नहीं, तो मैंने ही तुझे इनसे बचाया। और जब मैंने हवारियों को इशारा किया कि तुम मुझ पर और मेरे रसूल पर ईमान लाओ, तब उन्होंने कहा, हम ईमान लाए और गवाह रहो कि हम मुस्लिम हैं। हवारियों के सिलसिले में ये वाक्या भी याद रहे कि हवारियों ने कहा, ए ईसा इब्ने मरियम, क्या आपका रब हम पर आसमान से खाने का ख्वान उतार सकता है? ये है माईदा। तो ईसा ने कहा, अल्लाह से डरो अगर तुम मोमिन हो। उन्होंने कहा, बस ये चाहते हैं कि इस ख्वान से खाना खाएं और हमारे दिल मुतमईन हो और हमें मालूम हो जाए कि आपने जो कुछ हमसे कहा है वो सच कहा है और हम इस पर गवाह हैं। इस पर ईसा इब्ने मरियम ने दुआ की, अल्लाहुम्मा, ये देखिए बड़ी यूनिक दुआ है, अल्लाहुम्मा रब्बाना। अमूमन दुआएं जो कुरान की हैं ना वो रब्बाना से शुरू होती हैं और मस्तून दुआएं अल्लाहुम्मा से शुरू होती हैं। ये वो दुआ है जिसमें अल्लाहुम्मा रब्बाना दोनों आ गया। क्या कहा? अल्लाहुम्मा रब्बाना अंजिल अलैना माईदतम मिनस्समा, ए हमारे रब हम पर आसमान से ख्वान नाजिल कर जो हमारे लिए और हमारे अगले पिछलों के लिए खुशी का मौका करार पाए। ये वही दुआ जो खैर औरत इफ्तारी के वक्त करती है कि हाय कहीं से ही ट्रेस अजीब ही आ जाए। ये करती है कि नहीं? कल परसों से किसी ने पिक्चर भेजी हुई है, अगर उसमें पिक्चर ना होती तो मैंने एनक्यू फैमिली में डाल देनी थी, इतनी मज़े की पिक्चर है। एक गुपला सा बच्चा है मोटू, इतनी बड़ी बड़ी आंखें लगाई हुई हैं, ऐनक लगाई हुई है और कुर्सी पे बैठा हुआ है और इधर भी आटा चिपका, इधर भी आटा चिपका हुआ है। पीछे एक तरफ बेलना है, एक तरफ चमचा है, एक चिमटा है और आगे वो पैटीज या रोल बना रहा है और लिखा हुआ, डोंट डिस्टर्ब मी, मैं रमज़ान की तैयारियां कर रहा हूँ। इतनी मज़े की पिक्चर है वल्लाही कि वो मैं देख के हंस रही थी कि, और एक जो जिसने शेयर किया उन्होंने कहा, आजकल मेरी माँ का ये हाल है। तो वो मैं सोच रही थी कि हमारा भी दिल करता होगा कि मायदा ही उतर आए, लेकिन मसला ये कि हमारी औरतों को पकाने का बहुत शौक है। ये बात सच है, आप में से कोई नहीं चाहती होंगी कि मायदा उतरे। आप कहते नहीं, हम तो अपने घर का खाते हैं, हम अपना पकाते हैं, हैं, क्योंकि अल्लाह ने बहुत वक्त जो दिया हमें, हैं। तो बहरहाल उन्होंने भी एक दुआ की थी, तो क्या कहा कि हम पर आसमान से ख्वान नाजिल कर जो हमारे लिए और हमारे अगले पिछलों के लिए खुशी का मौका करार पाए और तेरी तरफ से एक निशानी हो, हमको रिस्क दे और तू बेहतरीन रिस्क देने वाला है। लोग कहते कहाँ से रिस्क आता है? अर्रज़ाक से आता है। अब आप देखिए कि ये था वो मुतालबा जो हज़रत ईसा से किया। पीछे हमने मनो सलवा का जिक्र पढ़ा था बनी इसराइल के नाते में, उसके लिए तो बहुत क्लियर बात थी कि आया था मनो सलवा, लेकिन उन्होंने ना शुक्री की, उसको फ्रीज करने लग गए, स्टोर करने लगे, फिर कहने लगे लन नस्बिर अला ताअमिन वाहिद। लेकिन अब इस कौम के साथ क्या हुआ, हज़रत ईसा से मुतालबा किया था, अब ये उतरा कि नहीं उतरा इसके बारे में इख्तलाफ है। क्यों? कि जब कोई कौम कोई मुतालबा कर लेती है और फिर वो पूरा हो जाए फिर भी अल्लाह की बात ना माने तो वो कौम तबाह होती है, तो अल्लाह ताला ने फिर उसको रोक लिया। यही मुतालबे मक्का वाले नबी सल्लम से भी करते थे, तो इसलिए अगली आयत जो वो बहुत क्लियर नहीं है कि उतरा था कि नहीं उतरा था। قال الله اني منزلها عليكم, अल्लाह ने जवाब दिया, मैं इसको तुम पर नाजिल करने वाला हूँ, मगर इसके बाद जो तुम में से कुफर करेगा इसे मैं ऐसी सजा दूंगा जो दुनिया में किसी को न दी होगी। अल्लाह ताला ने जवाब दिया, मैं इसको तुम पर नाजिल करने वाला हूँ, मगर इसके बाद जो तुम में से कुफर करेगा इसे मैं ऐसी सजा दूंगा जो दुनिया में किसी को ना दी गई हो। गरज जब ये एहसानात याद दिलाकर अल्लाह फरमाएगा, ए ईसा इब्ने मरियम, आप जरा देखिए अल्लाह ताला ईसा को पूछ रहे हैं, ए ईसा इब्ने मरियम, क्या आपने लोगों से कहा था कि अल्लाह के सिवा मुझे और मेरी माँ को खुदा बना लो? ज़रा सोचिए हज़रत ईसा का दिल कैसे उछल के हलक में आएगा, घबरा उठे। तो जवाब में अर्ज़ करेंगे, सुबहान अल्लाह, मेरा ये काम न था क्या कि वो बात कहता जिसके कहने का मुझे हक न था? अगर मैंने ऐसी कोई बात कही होती तो आपको ज़रूर इल्म होता। आप जानते हैं जो कुछ मेरे दिल में है और मैं नहीं जानता जो कुछ आपके दिल में है। आप तो सारी पोशीदा हकीकतों को जानने वाले हैं। मैंने इनसे इसके सिवा कुछ नहीं कहा जिसका आपने हुक्म दिया था। दुआ करें कि आमद के दिन हम भी यही कहने वाले बने कि अल्लाह हमने इस कुरान के पढ़ाने में कोई कमी बेशी नहीं की, जो आपका कलाम था बस वो बयान कर दिया लोगों के सामने। اور وہ پیغام کیا تھا؟ یہ کہ اللہ کی بندگی کرو جو میرا رب بھی ہے اور تمہارا رب بھی۔ میں اس وقت تک ان کا نگران تھا جب تک میں ان کے درمیان تھا، جب آپ نے مجھے واپس بلا لیا تو آپ ان پر نگران تھے۔ یعنی آج عیسیٰ دنیا میں نہیں ہے تو ان کو نہیں پتہ کہ بنی اسرائیل کیا کر رہی ہے، ان کو نہیں پتہ نصارہ کیا کر رہے ہیں۔ تو نبی جب تک موجود ہوتے ہیں ان کو پتہ ہوتا ہے کیا ہو رہا ہے، جب وہ واپس چلے گئے اللہ نے بلا لیا، اب ان کو نہیں پتہ پیچھے قوموں کا کیا حال ہے۔ اور اچھا یہ نہیں پتہ، قوموں کے حال دیکھ کر بعد میں بھی امتوں نبیوں نے رونا ہی تھا نا کہ ہم کتنا پیارا دین دے کر آئے۔ مثال دے رہی ہوں صرف، سمجھیے گا کہ اگر آج جو قوم کے اور امت کے حالات ہیں، یہ نبی صلی اللہ علیہ وسلم کو من ون پیش ہو رہے ہیں، روز ڈاکومنٹریز جا رہی ہیں، یہ امریکن مسلمس، یہ اسپینش مسلم، یہ چائنیز مسلم، یہ اوسلو کے مسلم، یہ یورپین مسلم، اور یہ سعودی عرب کے مسلم، تو مجھے بتائیے کوئی ایک پل بھی اللہ کے نبی کی روح کو چین پڑے گا؟ یہ تو شکر ہے اللہ کا، اللہ نبیوں کو لے جاتا ہے پہلے سے۔ کتنی مشکل لگتی ہے اس مالی کو اس باغ کو دیکھتے ہوئے جس کا ایک ایک پتا محنتوں سے سجایا ہو، اور اس کو لوگ جب تنکا تنکا کر دیں۔ اللہ کے نبی تو بدر کے میدان میں رو رہے تھے کہ اللہ یہ 313 بڑی مشکل سے جمع ہوئے ہیں، آج ان کو نہ توڑنا۔ یہ تو وہ جانے جس نے محنت کی ہو کہ تنکا تنکا جوڑا ہوتا ہے پھر کوئی چیز بنتی ہے۔ اللہ کے نبی نے امت کیسے تیار کی تھی، آج میں نے آپ نے اس امت کی دھجیاں اڑتی بھی دیکھی ہیں۔ اللہ تعالیٰ ہمیں اصلاح کی توفیق عطا فرمائے۔ آپ تو ساری چیزوں پر نگران ہیں، لیکن اب پھر بھی دیکھیے ذرا نبی کی حسرت۔ پتہ ہے قوم بری ہے، پتہ ہے غلط کام کریں گے، لیکن ذرا دعا کے الفاظ میں نبی کی امت کے لیے محبت تو دیکھیے گا۔ فرمائیں تو عذب ہوں فإنہم عبادک، پھر اب آپ اگر ان کو سزا دے دیں تو آپ کے بندے ہیں، یعنی میں بیچ میں نہیں آتا، مجھے حق نہیں ہے، آپ جانے آپ کے بندے۔ اور عبادک کہہ کے اللہ کی محبت کو جوش دلایا جا رہا ہے۔ ہاں وإن تغفر لهم فإنك أنت العزيز الحکیم، اور اگر آپ ان کو معاف کر دیں تو آپ غالب اور دانا ہیں۔ ہے کوئی اس سے خوبصورت دعا کرنے والا؟ یعنی اشارہ کیا کہ معاف کر دیں، اللہ ہمیں بھی ایسے دل دے دے۔ ہم تو چھوٹی چھوٹی بات پہ سلواتیں سناتے ہیں، ان کو ہدایت نہیں ملنی، اللہ پکڑے گا، اللہ پوچھے گا۔ کبھی کسی کو یہ بد دعا نہ دیں کہ اس کو اللہ پوچھے گا، پھر آپ ہی نہیں دیکھ سکیں گے اس کا حال، اس کو اللہ ایسے پوچھے گا۔ دعا کیا کرے اللہ مجھے بھی اور میرے پیاروں کو سب کو معاف کر دے، بس ہمارے اوپر پردے رکھ لے۔ تب اللہ فرمائے گا یہ وہ دن ہے ان جس میں سچوں کو ان کی سچائی نفع دیتی ہے، اور ان کے لیے ایسے باغ ہیں جن کے نیچے نہریں بہہ رہی ہیں، یہاں وہ ہمیشہ رہیں گے۔ رضی اللہ عنہم ورضوا عنہ، ہائی لائٹ کیجیے اس کو، 3 سیکنڈ کے لیے ادھر دعا کیجیے کہ اللہم ارضنی، اللہ مجھ سے راضی ہو جا، کیونکہ اللہ ان کو کہے گا میں یہ وہ لوگ ہیں جن سے اللہ راضی ہوا، اور وہ اللہ سے راضی ہو گئے۔ ذالک الفوز العظیم، یہ ہے بڑی کامیابی۔ اور وہ ذات کون سی ہے؟ للہ ملک السماوات والارض وما فیہن، اللہ ہی کے لیے آسمان و زمین کی تمام بادشاہی، اور وہ ہر چیز پر قدرت رکھتا ہے۔ سچ کو اپنائیے آج زندگی میں، اگر آپ حق کے ساتھ لگ گئے نا، سچ کے ساتھ لگ گئے، تو اس دن سچ کی بالادستی ہوگی۔ کیوں حاضر یوم ینفع الصادقین صدقہم، زندگی کو سچائی پہ لائیے، ریئلٹی بیسڈ کیجیے، فکشن، جھوٹ، گندی چیزیں، غلط چیزوں کو نکال کر پھینک دیجئے، اور دعا کیجئے کہ اللہ ہم سے راضی ہو۔ اور میں کیا یہ سب پڑھتے ہوئے سوچ رہی ہوں کہ حضرت عیسیٰ جب یہ سب بولیں گے تو کرسچینز کا کیا حال ہوگا اس وقت؟ وہ کہتے ہیں نا کہ وہی پتے ہوا دینے لگے جن پہ تکیہ تھا۔ اور آپ کو پتا کہ جو ننس بنتی ہیں ان کا کیا بیلیف ہے؟ وہ کہتی ہیں ہم جیزس کی برائڈز ہیں۔ وہ ایک وائٹ ہیبٹ کہتے ہیں اس کپڑے کو جو سر سے پاؤں تک پہنتے ہیں، سفید رنگ کا ہوتا ہے۔ وہ کہتی ہیں کہ یہ ہم اس لیے پہن رہے ہیں، دنیا میں وہ شادی نہیں کرتی۔ پہلی بات تو سوچیے کہ کبھی آپ اور میں نبی صلی اللہ علیہ وسلم کا سوچیں تو ذہن میں کیا آتا ہے؟ باپ، شفقت والا۔ ہم اگر اپنے آپ کو اللہ کے نبی کے سامنے کل قیامت کے دن پیش بھی کریں تو کیا سوچتے ہیں کہ بیٹی، بڑا ایک مقدس رشتہ ہے کہ اللہ کے نبی ہماری کوششوں کو دیکھ کے خوش ہوں کہ میری اس بچی نے یہ کام کیا، میری اس بچی کی یہ تڑپ تھی، اس نے یہ نیکی کی، اس نے وہ کی۔ لیکن آپ دیکھیے کہ ان کی سوچ کرسچنز کی، شوہر بیوی کا تعلق، ایک نبی کے ساتھ ایک شوہر کا تعلق، بیوی کا تعلق، اور ان ننس کا بنے گا کیا جو ساری زندگی بھی ایسی رہیں اور وہاں جا کے پتہ چلا کہ جیزس تو یہ کہہ رہے ہیں؟ تو اللہ سے دعا کرتے ہیں کہ اس دن کی وحشتوں اور گھبراہٹوں سے بچائے، اور آج مجھے آپ کو اس کی توفیق دے کہ آپ اور میں حقیقت میں اس کے اوپر لگ جائے۔ یقین کریں وہ دن بڑا سخت ہے، قیامت کے دن جب اس طرح نبیوں کے ساتھ ہونے والا ہے تو میرے آپ کے لیے کیا ہوگا؟ اور ساری بادشاہت اس رب کے ہاتھ میں ہے جس کے نام پر آج میں اور آپ یہاں جمع ہوئے ہیں۔ اللہ تعالیٰ ہمیں اس کی توفیق عطا فرمائے۔ سورۃ مائدہ ایک بہت خوبصورت پیغام کے ساتھ ختم ہوتی ہے، اگلی سورۃ الانعام بہت خوبصورت سورت ہے۔ آئیے تھوڑا سا اس کے اندر آنے والی چیزوں کو ڈسکس کر لیتے ہیں۔